जाने मसाइल तो उलमा से पूछे, ये हुक्मे मुबीन छे, हमको रब से मिला है। चलो पूछ कैसे जिए जिंदगी को, चलो पूछ ले को, किसमें रब की रजा है, रब की रजा है।
الحمد لله رب العالمين والصلاة والسلام على سيد المرسلين أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله। مدرسین کے ناظرین پروگرام دار الافتاء اہل سنت میں آپ کو خوش آمدید کہتے ہیں। इंशाअल्लाह अज़ीज़ आपके सवालात होंगे, उनके जवाब देने की कोशिश और सही की जाएगी। हमारे प्यारे नबी सल्लल्लाहु अलैहि व आलिहि वसल्लम का फरमान मुअज़्ज़म आलीशान है कि अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, औलन नासी बी यौमल क़ियामा अक्सरहुम अलैया सलातन, क़यामत के दिन मेरे करीब तरीन वो होगा जो मुझ पर कसरत से दुरूद पढ़ता हूँ। अल्लाह करीम हम सबको कसरत से दुरूद पढ़ने की तौफीक अता फरमाए। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद सल्लल्लाहु अलैहि व आलि वसल्लम सलातन व सलामन अलैका या सय्यदी या रसूल अल्लाह व अला आलिका व असहाबिका या सय्यदी या हबीब अल्लाह। आज हम बतौर खास उर्स की शरी हैसियत से मुतालिक कुछ गुफ्तगु करेंगे। वो चाहे आला हजरत अल रहमा का उर्स हो या बुजुर्गान दीन के जो आरास हमारे अहल सुन्नत में एक अंदाज है और वो मनाए जाते हैं, बड़े एहतमाम होते हैं, तो उर्स की शरी हैसियत क्या है, इसका कुरान हदीस से कहाँ से सबूत है, इंशाल्लाह आज की इस प्रोग्राम में हम इन बातों को शामिल करेंगे। हमारे साथ आज के मेहमान किबला मुफ्ती जमील साहब हैं, आपको खुश आमदीद कहते हैं। हजरत तबीयत मिजाज गिरा में उर्स के हवाले से सफ़र मुजफ़र का महीना आता है तो कई उर्स इसमें मनाए जाते हैं। बतौर ख़ास बाज़ तो मशहूर हस्ती हैं जिनके आरास बाकायदा मनाए जाते हैं, तो उर्स के हवाले से ये इसकी शरी तौर पर क्या हैसियत है, ये कहाँ से इसकी असल और इसकी सबूत इसका क्या है?
बिस्मिल्लाहिर्रहमानिर्रहीम। सबसे बुनियादी चीज़ तो हम ये कि उर्स का माना क्या है।
ठीक है,
उर्स का माना है खुशी, जो फरहत सुरूर आदमी को हासिल होता है, तो इसको उर्स अरबी ज़बान का ये लफ्ज़ है और इस लफ्ज़ को बुजुर्गान दीन रहीमहुमुल्लाह के विसाल के दिन को योम उर्स कहा जाता है।
ठीक है,
अब जब एक साल पूरा हो गया और फिर वही दिन आ गया कि जिस दिन ये अल्लाह का वली इस दुनिया से रुख्सत हुए हैं, तो उस दिन को योम उर्स कहा जाता है। और इस दिन को जो योम उर्स से ताबीर करने की जो वजह है तो वो बहुत वाज़े है।
ठीक है,
इसलिए कि बुजुर्गान दीन जिनका शबो रोज़ अल्लाह तबारक व ताला की याद में गुजरता है, तिलावत कुरान, खल्के खुदा की तरफ भी अगर वो मुतवज्जो होते हैं तो वो भी अल्लाह के बंदों को राह हिदायत देने की तरफ मुतवज्जे होते हैं।
ठीक है,
और लोग उनसे मुंसलिक होकर राह हिदायत की तरफ आ जाते हैं। तो यूँ बुजुर्गान दीन रहीमहुमुल्लाह की अगर हम ज़िंदगी के शबो रोज़ को देखें, लम्हा लम्हा देखें, तो वो याद इलाही याद मुस्तफ़ावी में उनका गुजरता है। अब वो जी रहे थे किस लिए कि रज़ाए इलाही का हुसूल, वो जी रहे थे इसलिए कि उन्हें महबूब खुदा सल्लल्लाहु ताला अलैहि वसल्लम का कुर्ब नसीब हो। तो जब उनके विसाल का वक्त आता है, और रिवायात में है अल मौत तोहफतुल मुमिन अबू का मकाल अली सलातु वसलाम कि मौत मोमिन के लिए तोहफा है। अब मोमिन के लिए तोहफा क्यों करार दिया गया? इसलिए कि ये लिकाए महबूब का एक जरिया है, अपने महबूब से मुलाकात और उनकी बारगाह में हाजिरी का एक जरिया बनता है। हमारे बुजुर्गान दीन जब इनका वक्त विसाल करीब आता था तो ये आम दुनियादारों की तरह मौत के वक्त घबराहट का शिकार नहीं होते थे कि मेरी दुनिया छूट जाएगी, मेरे बच्चों का क्या बनेगा, तो इसका क्या होगा, उसका क्या होगा, क्योंकि इनकी ज़िंदगी के लम्हात ये जी रहे थे आखिरत के लिए।
ठीक है,
अल्लाह तबारक व तआला ने जिस मकसद के लिए पैदा किया उस मकसद की तकमील में इन्होंने अपने आप को लगा दिया और मकसद को हासिल करने में सारी जिंदगी ये कोशिश करते रहे। अब गोया के फल हासिल होने का वक्त आ चुका होता है तो अल्लाह तबारक व तआला से मुलाकात, उसके कुर्ब में हाजिरी होगी। इसी तरह हुजूर अकरम सल्लल्लाहु तआला अलैहि वसल्लम और जो बुजुर्गान दीन है इनकी बारगाह में जाने का जरिया बनता है। हजरत सैयदना बिलाल रज़ी अल्लाह तआला अन्हो का जब वक्त विसाल करीब आया तो आपकी जो अहलिया थी तो उन्होंने कहा कि हाय कितने अफसोस की बात है कि आप हमें छोड़े जा रहे हैं। तो हजरत सैयदना बिलाल हबशी रज़ी अल्लाह तआला अन्हो के मुबारक कलिमात हैं, वा तरबा, कितनी खुशी की बात है। अब खुशी किस बात पे हो रही है कि अब मैं अपने दोस्तों अपने रफ़क़ा के साथ अब मिलने वाला हूँ, यानी नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम से मेरी मुलाकात होगी और सहाबा से मेरी मुलाकात होगी। तो चूंकि मौत मोमिन के लिए एक तोहफा है और आखरत की मंजिल की तरफ एक पहला कदम है, तो अल्लाह के जो नेक बंदे हैं इनकी जो मौत है ये इनके लिए आखरत की मंजिल में और बेहतरी साबित करती है। जब कब्र में फरिश्ते मुनकर नकीर जब सवालात के लिए आते हैं तो नेक हो या बद हर आदमी से उनके सवालात होते हैं, मुसलमान हो या काफिर उनसे सवालात करते हैं। तो जो नेक बंदा होता है मोमिन होता है तो जब वो उनके सवालात के जवाब दे लेता है तो देने के बाद फरिश्ते उनसे कहते हैं कि कुन्ना नालम अन्नका तकूलु हादा, हमें पता था कि तू यही जवाब देगा।
ठीक है,
अच्छा, उसके बाद फिर उसकी कब्र को कुशादा कर दिया जाता है और 70 गज तक उसकी कब्र को कुशादा करने के बाद, ये तिर्मिज़ी शरीफ की रिवायत है, और सुम्मा युनव्वर लहू फी ही, फिर उसकी कब्र को रोशनियों से आरास्ता कर दिया जाता है, रोशन कर दिया जाता है। फिर जो नेक बंदा होता है वो कहता है कि मुझे जो इतने इनामात मिल रहे हैं तो मैं अपने घर वालों को जाके बता दूं कि तुमसे जुदा होने के बाद मैं तो बड़ी आसाइशों में आ गया हूँ। तो उसको फिर फरिश्ते कहते हैं मुनकर नकीर, नम कनौमतिल अरूस, कि तू सो जा जिस तरह अरूस आराम और बेफिक्र होकर, यानी दुल्हन बेफिक्र होकर आराम कर रही होती है, और अगर सो जाए तो अब उसको वही जगाता है जो उसका सबसे महबूब तरीन होता है, यानी दुल्हन को दुल्हा जगाता है, यानी जो महबूब है। तो हदीस मुबारक में मजीद नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम फरमाते हैं जब ये बंदा आराम करता है कब्र में, हत्ता यबअसहुल्लाहु मिन मदजईहि ज़ालिक, तो अल्लाह तबारक व तआला जो इनका महबूब हकीकी है फिर इनको क़यामत के दिन अल्लाह ताला उठाएगा इनकी आरामगाह से। तो इस हदीस मुबारक में चूँकि एक नेक मोमिन के लिए ये अल्फाज आए हैं नम कनौमतिल अरूस, तो ये चूंकि एक मौका है कि अब तुम्हें अल्लाह तबारक व तआला की बारगाह में हाजिर होना है, अब उसके इंतज़ार के लिए अब बस बेफिक्र हो जाओ, अब और कोई काम नहीं है, अब इंतज़ार लिकाए महबूब है, अल्लाह ताला की बारगाह में पहुंचना है, उसका इंतज़ार करना है। अब दुनिया की हर तरह की चीज़ों से ये बेफिक्र हो गए। तो बुजुर्गान दीन रहिमहुमुल्लाह जब इस दुनिया से रुखसत होते हैं तो उनकी ज़िंदगी का जो इख्तिताम है दुनियावी ज़िंदगी का, तो अब वो अगली ज़िंदगी का एक पहला लम्हा होता है और वो अब हकीकी खुशियों का इंतज़ार कर रहे होते हैं, और ये जो खुशी है इसी को अरबी ज़बान में उर्स कहा जाता है। तो इसलिए बुजुर्गान दीन के जो योम विसाल है इसको योम उर्स कहा जाता है। और अब यह है कि इसका सबूत के ये मनाना चाहिए नहीं मनाना चाहिए, तो नबी करीम
लुगवी एतबार से एक लुगत में उर्स में उसको खुशी और बाद, यानी ये जहन में आ सकता है कि भाई विसाल हुआ है दुनिया से पर्दा फरमाया वो खुशी का वक्त कैसे हो सकता है, तो इस एतबार
से ये खुशी है क्योंकि उनको मरने के बाद एक इनामात मिल रहे हैं, तो इसलिए उनका खुशी का दिन है, तो इसलिए इनके योम विसाल को विसाल भी जो कहा जाता है, मुलाकात, विसाल माने भी मुलाकात है,
ठीक है,
इसको योम वफात भी कहा जाता है कि जिंदगी इनकी जितनी थी वो पूरी हो गई, तो वफात का माना पूरा होना, और योम विसाल भी कहा जाता है कि अब इनकी आगे लाइफ वो अल्लाह तबारक व तआला और महबूबान खुदा से मुलाकात का ये दिन होता है। तो इस एतबार से इनको योम उर्स कहते हैं। अब योम उर्स साल में एक दफ़ा जो मनाया जाता है, تو نبی کریم رؤوف الرحیم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم شہدائے احد کے جو قبور تھیں جو جہاں وہ مدفون تھے, تو سال کے شروع میں یا سال کے اختتام پر نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم خصوصیت کے ساتھ وہاں پر تشریف لے جاتے تھے.
اچھا,
تو خصوصیت کے ساتھ آپ کا تشریف لے جانا سال کے ابتدا یا اختتام کے موقع پر, تو یہ بھی اس بات کی دلیل ہے کہ اللہ والوں کے مزارات پر, ان کی قبور پر اگر سال میں ایک دفعہ خصوصیت کے ساتھ اہتمام کے ساتھ جایا جائے, تو یہ بھی نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کے اس عمل پر, اس کے مطابق عمل کرنا ہے, اس کی ایک پیروی ہے. تو بزرگان دین جو اس دنیا سے رخصت ہو جاتے ہیں, تو ان کی قبروں کی زیارت ان کے عرس کے دن کی جاتی ہے, اور ایک جمع غفیر ان کے مزارات پر حاضری دیتا ہے, فیوز و برکات حاصل کرتا ہے. تو بلا شبہ یہ ایک عمل جائز ہے اور مستحسن عمل ہے. کسی بھی اعتبار سے بزرگان دین کا یوم عرس شرعی ضابطوں اور حدود میں رہتے ہوئے منایا جائے تو اس کے ناجائز ہونے کا کوئی پہلو نہیں ہے. البتہ جس طرح ایک شادی ایک رسم ہے, سنت ہے, نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم نے شادی کرنے کی ترغیب دلائی ہے, شادی نہ کرنے پر جو ڈٹ جائے اور اس کے لیے سنت موقعہ بھی ہو تو نہ کرنے والے سے ناراضگی کا اظہار بھی فرمایا ہے, لیکن شادی کی رسم میں اگر کہیں خلاف شرع امور داخل ہو جاتے ہیں تو اس سے شادی کا نکاح کا جو عمل ہے وہ غلط نہیں ہوگا, اس میں جو امور غیر شرعی داخل ہیں ان امور سے بچا جائے گا. تو یوں ہی بزرگان دین رحمہم اللہ کے عرس کے دنوں میں بھی بعض مقامات پر ناجائز کام بھی ہو رہے ہوتے ہیں, تو ان ناجائز کاموں سے بچتے ہوئے بزرگان دین کا عرس منانا چاہیے. الحمدللہ امام اہل سنت اعلی حضرت رحمۃ اللہ علیہ کا عرس شایان شان طریقے سے منایا جاتا ہے, پاک و ہند میں بڑے اہتمام کے ساتھ عرس منایا جاتا ہے, اور یہ اس وقت
اور بکثرت اعلیٰ حضرت کی تعلیمات کے مطابق ہی.
بالکل, یعنی
جس طریقے سے آپ نے عرس منانے کی شرعی حیثیتیں اور اس کے جواز کو بیان کیے, بزرگان دین کے لیے جو اس طرح کے اہتمام کیے جاتے ہیں, اعلیٰ حضرت کی تعلیمات بھی ایسی بالکل بیّن اور واضح, اور آپ نے خود اپنے فتاوجات میں بھی ایسی چیزوں کا آپ نے وہاں آپ نے بھی رد فرمایا کہ یہ جہاں پر اگر کوئی خرافات داخل ہو جاتی ہیں کسی اچھے کام میں تو وہ اچھے کام کو تو جاری رکھا جائے گا, لیکن
برے کام سے
جو ہے,
جیسے مرد و عورتوں کا بعض مقامات پہ اہتمام نہیں ہوتا, اختلاط ہے, تو اس طرح کے اختلاط والی صورتوں کو اپنانا جائز نہیں ہے. تو الحمدللہ دعوت اسلامی کا بھی ایک انداز ہے.
مدنی چند کے ناظرین, یہ ابتدائی ہم نے گفتگو عرس کے حوالے سے کی ہے, اور یاد رکھیں صرف عرس میں ایک یہ تو سلسلے ہوتے ہی ہوتے ہیں کہ جہاں کچھ بیان واز ناتخانی ہوتی ہے, لیکن بطور خاص اس دن کی جو تعین ہوتی ہے, کچھ لوگ اس کو بڑا بحث نہیں, ٹھیک ہے جی آپ نے سالے ثواب کرنا کر لیجئے, لیکن آج کی ہی یہ تعین کر کے یہ کیوں کرتے ہیں, یہ خاص تعین؟
اس طرح تعین کرنا شرعی اعتبار سے لازم نہیں ہے, اور جو عرس منانے والے ہیں ان سے بھی اگر پوچھا جائے گا کہ آپ جو آج عرس منا رہے ہیں تو کیا ان عرس کی نیاز آپ کل نہیں کر سکتے, وہ کر سکتے ہیں, لیکن چونکہ آج ایک خاص دن ہے, آج کا جو وقت ہے وہ اس وقت کی یاد دلاتا ہے کہ جس وقت یہ بزرگ اس دنیا سے رخصت ہوئے تھے, اور ان کی زندگی کی حقیقی خوشی کا وہ ایک
خوشی
دن تھا, تو اس لیے آج کے دن کو بطور خاص منایا جاتا ہے. شرعی اعتبار سے اس طرح کی تعجین کرنا شرن ناجائز نہیں ہے کہ نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے جس موقع پر جس مقام پر اگر نماز پڑھی ہوتی تھی تو صحابہ کرام علیہ رضوان اس موقع کی تلاش کرتے, پوچھتے تھے کیا آپ کے گھر میں حضور آئے تھے, جی آئے تھے
نماز کہاں پر,
اور یہ آپ صلی اللہ تعالیٰ علیہ وسلم کا یہ معمول بھی رہا ہے کہ جن کے گھر تشریف لاتے وہ وقت نماز کا ہوتا, نماز بھی جیسے نوافل کا اہتمام کرتے تو گھر والے بھی حضور کے پیچھے جیسے صحابہ نماز پڑھ لیتے, تو تلاش کرتے کہ آپ کے گھر میں نماز پڑھی ہے, کس جگہ پڑھی ہے, تو اس جگہ پر خصوصیت کے ساتھ پھر وہ نماز ادا کرتے.
حالانکہ نماز آپ جب بھی پڑھ رہے ہیں کہیں بھی پڑھ رہے ہیں تو جو نماز کے دیگر احکام ہیں ٹھیک ہے ان کی رعایت کرتے ہوئے پڑھ سکتے ہیں, لیکن وہاں بطور خاص اس نسبت کو اور اس جگہ کی ساتھ کے یہاں رسول اللہ صلی اللہ علیہ وسلم نے نمازیں پڑھی ہیں. بہرحال قرآن مجید فرقان حمید میں بھی تو وہ آیت مبارکہ کہ اللہ رب العالمین نے ان لوگوں کی تعریف فرمائی ہے کہ جو ایسوں کے لیے اپنے لیے مغفرت کی دعا کرتے ہیں اور ان سے پہلے جو لوگ ایمان پر سبقت لے گئے یعنی ایمان کے ساتھ دنیا سے گئے ہیں ان کے لیے بھی مغفرت کی دعائیں کرتے ہیں. تو اس آیت مبارکہ کے تحت بھی علماء نے تفسیر میں لکھا کہ عرس کے مواقع پر بھی دعائیں ہوتی ہیں, ارسال ثواب ہوتے ہیں عرس کے مواقع پر, یہ اتنی نیکیاں کی کر کے ان بزرگوں کو ارسال کیا جاتا ہے.
تلاوت قرآن کا اہتمام ہوتا ہے, وہ بہت ذکر و اذکار کلمہ شریف یہ سب پڑھا جا رہا ہوتا ہے, اور کوئی بھی نیک عمل اگر کوئی آدمی کرتا ہے چاہے وہ نماز ہو چاہے روزہ ہو چاہے تلاوت قرآن ہو, کوئی سا بھی عمل جب کوئی آدمی کر رہا ہوتا ہے تو اس نیک عمل کا ثواب وہ دوسرے کو پہنچا سکتا ہے. اور یہ عقیدہ اہل سنت یہ قرآن و حدیث سے ثابت ہے کہ زندہ کا عمل فوت شدہ کو فائدہ پہنچاتا ہے, یعنی اگر کوئی ایصال ثواب کرتا ہے تو ایصال ثواب یہ درست ہے اور ثواب باقاعدہ پہنچتا ہے. اگر وہ بندہ گناہ گار ہوتا ہے تو ایصال ثواب کی برکت سے اس کے گناہوں میں ان کے گناہوں کی معافی کی صورت بنتی ہے. اور احادیث کریمہ میں بھی ہے کہ جب بروز قیامت کچھ لوگ اٹھائے جائیں گے تو ان کے نام اعمال میں گناہ نہیں نظر آئیں گے, تو کہا جائے گا کہ تمہارے بعد والوں نے تمہارے لیے مغفرتوں کی دعا کی ہیں, تو مسلمانوں کے استغفار کرنے کی برکت سے تمہارے گناہ معاف ہو.
عام مومنوں کو بھی یہ فائدہ حاصل ہوتا ہے ماشاءاللہ. مدنی چینل کے ناظرین آپ کے سوالات بھی ہیں اور کچھ ان کو بھی شامل کرنے کی کوشش کرتے ہیں, دیکھتے ہیں ناظرین کیا پوچھنا چاہتے ہیں. جی
اختر علی اتاری اٹک حضرت صرف کر رہا ہوں, مفتی جمیل صاحب کی برگاہ میں عرض ہے کہ مفتی صاحب یہ جو بزرگان دین کا عرس ہوتا ہے تو بعض لوگ کہتے ہیں کہ اس دن تو ان کا وصال ہوا تھا, آپ کو غم کرنا چاہیے, آپ عرس کر کے خوشی کرتے ہیں, تو اس کا جواب ارشاد فرما دیں. جزاک اللہ خیرا.
ٹھیک ہے جی, مزید
اگر کوئی شخص یہ اعتراض کرے کہ آپ کسی بھی بزرگ کا یوم وفات مناتے ہیں, عرس جسے کہا جاتا ہے, یوم پیدائش یہ بھی منانا چاہیے, یہ کیوں نہیں مناتے؟ برائے کرم مفتی صاحب کی بارگاہ میں گزارش ہے اس کا جواب عطا فرما دیں.
ٹھیک ہے مزید.
قبلہ مفتی صاحب کی بارگاہ میں عرض ہے کہ کیا داڑھی ایک مشت رکھنا واجب ہے؟
ٹھیک ہے, مختلف سوالات کا سلسلہ ہے اور یہاں پر بطور خاص ایک کہ یوم عرس اس کو ہم نے کہا کہ خوشی کا ایک دن ہے, تو کہہ رہے ہیں کہ یہ غم کرنا چاہیے, ان کی تو وصال کا دن ہے وفات کا دن ہے تو اس میں غم ہونا چاہیے.
اصل میں دیکھیں غم اس چیز پر کیا جاتا ہے کہ آدمی اصل چیز ہے کہ جس کا انتقال ہوا ہے ان کو غم ہے کہ ہم ان کے غم میں اس شریک ہوں اور اس کا اظہار کریں, تو اصل تو یہ ہے کہ اللہ کے جو نیک بندے ہوتے ہیں وہ محبت الہی میں جی رہے ہوتے ہیں اور ان کی زندگی کا ہر آنے والا لمحہ وہ ان کو قرب الہی دے رہا ہوتا ہے, اور اب وہ جوں جوں اپنی زندگی کے آخری ایام کی طرف جا رہے ہوتے ہیں تو مزید اللہ تبارک و تعالیٰ سے ملاقات کا ذوق شوق ان میں اور بڑھ جاتا ہے. بزرگان دین میں ایک بزرگ سے کو دیکھا گیا کہ جب ان کا وصال کا آخری دن اور آخری ایام تھے بہت زیادہ عبادت کا اہتمام کرنے لگے, تو کسی نے پوچھا کہ حضرت آپ نے اتنی عبادت کی اب تو کچھ آرام کرنے, فرمایا کہ جب گھوڑ دوڑ ہو رہی ہوتی ہے ریس لگ رہی ہوتی ہے تو جب جس مقام تک پہنچنا ہوتا ہے وہ مقام جتنا قریب آتا ہے تو ہمت نہیں ہاری جاتی بلکہ اور تیز دوڑا جاتا ہے, تو اب زندگی کے آخری دن قریب ہیں تو اور زیادہ وہ اہتمام کر رہے ہیں کیونکہ جتنا اہتمام کریں گے اتنا قرب خداوندی انہیں نصیب ہوگا. تو یہ دن چونکہ جن کا یوم وصال یہ چونکہ ان کے لیے خوشی کا سامان ہوتا ہے خوشی کا باعث ہوتا ہے اس مناسبت سے اس دن کو یوم عرس کہا جاتا ہے, چونکہ خوشی ہے تو ان خوشیوں میں ہم بھی بزرگان دین رحمہم اللہ کو ایصال ثواب کرتے ہیں اور ان کے رفع درجات کی دعا کر رہے ہیں
ماشاء اللہ. تو یہ وفات اگر ہے بزرگوں کی وفات بھی ہے تو شریعت نے اگر اس کے اوپر کوئی سوگ یا غم کی کیفیت والے جو احکامات بیان کیے ہیں تو ان کی بھی کوئی لیمٹ ہوگی نا, کوئی مدت ان کی گئی؟
اس میں یہ ہے کہ جو کسی مسلمان کا انتقال ہوتا ہے تو بیوی کو 4 مہینے 10 دن تک سوگ یعنی غم کی کیفیت اس پر واجب ہے کہ غم کی کیفیت کا اظہار کریں. بیوی کے علاوہ دیگر جو اس کے محارم رشتہ دار متعلق رشتہ دار ہیں تو 3 دن تک
سوگ ہیں
وہ سوگ کر سکتے ہیں, اس کے بعد جب 3 دن گزر گئے اب 4th دن اب انہوں نے سوگ نہیں کرنا۔ مسلم شریف میں ہے کہ ام المؤمنین رضی اللہ تعالی عنہا کے بھائی کا انتقال ہو گیا۔ بھائی کے انتقال کے 3 دن کے بعد انہوں نے اپنی جو کنیز تھیں ان سے فرمایا کہ میرے فلاں فلاں زیور مجھے لا کر دے دو۔ تو زیور لائے گئے تو انہوں نے پھر چوڑیاں یا جو بھی زیور تھے وہ زیور اپنے پہنے اور فرمایا کہ سوگ 3 دن کے لیے تھا۔ تو 3 دن کے بعد پھر انہوں نے زیورات کا استعمال شروع کر دیا اپنے بھائی کے انتقال کی 3 دن کے بعد، یعنی جو کیفیت تھی وہ دوبارہ نارمل روٹین میں آ گئی۔ تو بزرگان دین رحمہ اللہ کے وصال کو کئی سال ہا سال صدیاں بھی گزر چکی ہیں، تو اس لیے اب سوگ منانے کی شریعت مطہرہ میں اجازت نہیں ہے۔
ٹھیک ہے، ایک سوال جو ہے وہ اور بھی، یوم پیدائش بھی ہے، عام طور پہ سالگرہ مناتے ہیں بزرگوں کے بھی دن اس طرح پیدائش اور ولادت کے، تو کہتے ہیں یوم وصال ہی کیوں، اسی کو متعین کیا ہوتا ہے؟
تو بہت سارے بزرگان دین رحمہم اللہ کے یوم ولادت کو بھی منایا جاتا ہے، اور اس یوم ولادت کو کے دن اس رات میں بیانات ہوتے ہیں، ان کی عظمت و شان کو بیان کیا جا رہا ہوتا ہے۔
اعلیٰ حضرت علیہ رحمہ کو ہی لے جائیں، 10 شوال بچوں کو یاد کروا دیا الحمدللہ۔
تو الحمدللہ مدنی چینل پہ 10 شوال المکرم بھی منایا جا رہا ہوتا ہے۔ ہاں یہ الگ بات ہے کہ یوم وصال جو ہوتا ہے اس کی ایک عظمت و شان بالکل جدا گانا ہے، کہ چونکہ اب وہ ان کی عظمت و شان کے ڈنکے دنیا کے کونے کونے میں بچ چکے ہوتے ہیں، اور لوگ ان سے ان کو جانتے ہیں، ان کی برکتیں حاصل کر رہے ہوتے ہیں۔ تو یوم وصال ایک خاص ایک وقت ہے کہ لقائے محبوب کی گھڑیاں ہوتی ہیں،
اور وہ ان پہ جو حقیقی اللہ کی طرف سے انعامات ہوئے اور ان کا جو مقام مرتبہ، وہ اس سے زیادہ نسبت وہ یوم وصال کو ہو جاتی ہے۔ اس طرح بزرگان دین کے یوم وصال جو ہے وہ بطور خاص عرس کے نام پر جو ہے وہ ان کو منایا جاتا ہے۔ عرس کے مواقع پر جہاں اس طرح کے آپ نے یہ کہا کہ اہتمام کیے جاتے ہیں تلاوت اور اس طرح، اچھا کچھ ایسے کہ گھروں میں بھی کوئی ایسے اہتمام کیا ہو سکتے ہیں؟ اب بعض اوقات ظاہر گھر میں بہنیں بھی ہوتی ہیں، خواتین بھی ہوتی ہیں، تو بزرگوں سے ایک عقیدتیں ہیں، احترام ہوتے ہیں، تو گھر میں بھی کچھ اس طرح کا ہونا چاہیے؟
عرس کے لیے اجتماع ہونا ضروری نہیں ہے، ٹھیک ہے، گیدرنگ ہو، سب مل کے کریں۔ کوئی اکیلے رہ کر بھی کسی بزرگ کے یوم وصال کے دن ان کا عرس منا سکتا ہے۔ تو عرس منانے کی صورت یہ بنے گی کہ فاتحہ خوانی، تلاوت قرآن کرے۔ یوں بھی کیا جا سکتا ہے کہ اپنے گھر کے بچوں کو، بڑوں کو، سب کو ایک قرآن خوانی کا اہتمام بھی کر لیں۔ جہاں یہ ممکن نہ ہو تو وہاں ذکر و درود، تسبیحات، درود شریف، بچوں کو تسبیحات پکڑا دیں، بھائی آپ نے 100 مرتبہ کلمہ شریف پڑھنا ہے، 100 مرتبہ درود شریف پڑھنا ہے، 100 مرتبہ سبحان اللہ، الحمدللہ، اللہ اکبر، لا الہ الا اللہ پڑھنا ہے۔ تو یہ پڑھ لیا، اس کے بعد پھر ایصال ثواب کیا جائے۔ تو اصل یہی ہے کہ بزرگان دین کو ایصال ثواب ہی کیا جا رہا ہوتا ہے، اور ایصال ثواب کے لیے جو جتنا کر سکتا ہے، اسلامی بہنیں اپنی حدود میں رہتے ہوئے، شرعی دائرے میں رہتے ہوئے ایصال ثواب کریں۔ جتنا آج تک نیکیاں کی ہیں ان نیکیوں کو ان بزرگ کی بارگاہ میں ایصال کر دیں۔ تو اس طرح ہر آدمی جتنا ممکن ہو، تو باقی یہ ہے کہ جہاں مسلمان جمع ہوتے ہیں، ذکر الہی کر رہے ہوتے ہیں، اور جہاں نیک لوگوں کا ذکر ہو رہا ہوتا ہے، رحمت الہی وہاں چھماچھم برس رہی ہوتی ہے، تو ان مقامات کی برکتیں پھر الگ ہو جاتی ہیں۔
اچھا، تو یہ اسی سے متعلقہ ایک میسج کے ذریعے بھی سوال آیا ہے اسلامی بہنوں کی طرف سے، کہ وہ جو خاص عرس کی مقام اور جگہیں ہوتی ہیں یا مزارات ہوتے ہیں، تو کیا خواتین بھی وہاں جا کر وہ مزار پر عرس میں شرکت کریں؟ یہ میسج پہلے سے یہ اتفاق ہے کہ آپ کی گفتگو سے بالکل آخر میں اٹیچ ہو رہا ہے سوال۔
شریعت مطہرہ کے حکم کی جب پیروی کی جائے گی تو اس کی خصوصی برکتیں ہوتی ہیں۔ تو خواتین کو، چاہے وہ جوان ہوں یا ادھیڑ عمر کی، ان کو قبرستان جانا منع ہے۔ تو اب یہ ہے کہ اصل ہے ایصال ثواب، تو بزرگان دین کا وسیلہ واسطہ اختیار کر کے وہ اللہ تبارک و تعالی کی بارگاہ میں دعا کریں اور ان کے فیض کو حاصل کریں۔ تو خواتین گھر میں رہ کر ایصال ثواب کر سکتی ہیں، مزارات اولیاء سے جو برکتیں ہیں وہ ایصال ثواب کے ذریعے بھی حاصل کی جا سکتی ہیں۔ بزرگوں کا فیض اس بات پہ موقف نہیں ہے کہ جو ان کے مزارات پہ آئے گا، ان کے قرب میں آئے گا، तो उसे ही बरकतें मिलेंगी, और जो उनके मज़ार पे नहीं आएगा तो उसको बरकतें नहीं मिलेंगी, ऐसा नहीं है।
ठीक है, माशाल्लाह। दाढ़ी के हवाले से एक कॉल थी कि वाजिब एक मुट्ठी
दाढ़ी रखना, एक मुट्ठी एक मुश्त दाढ़ी रखना वाजिब है। और एक मुट्ठी का मतलब ये कि जो मुट्ठी में जितने बाल आ जाते हैं उससे जायद जो बाल हैं उनको आप काट सकते हैं, लेकिन एक मुट्ठी से कम बालों को करना जायज़ नहीं। इमाम अहले सुन्नत आला हजरत रहमतुल्लाह ताला अलैह ने फतावा रज़वे शरीफ में एक रिसाला बिलखसूस इसी बात को साबित करने के लिए कि दाढ़ियाँ बढ़ाना चाहिए और एक मुट्ठी इसको रखना वाजिब है, लमअतु दुहा फी एफाइल लुहा, तो दाढ़ियों को बढ़ाने के हवाले से आला हज़रत रहमतुल्लाह अलैह ने कुरान आयात अहादीस करीमा अक़वाल उलमा से इस बात का सबूत फरमाया है कि एक मुट्ठी दाढ़ी रखना ये वाजिब है, और अगर कोई इससे कम करेगा तो गुनाहगार होगा।
ठीक है जी, मदन कनाल से मजीद आपके सवाल की तरफ बढ़ते हैं, देखते हैं क्या पूछना चाहते हैं।
सवाल ये है कि ये जो नियतुल मोमिनीन खैरुम मिन अमल, इसकी कुछ समझ नहीं आ रही, क्या तर्जमा नियत करनी और अमल ना करना बेहतर है, ये काफी उलझने वाली, मजाक कर दें दो
जी। मजीद सवाल
मुफ्ती साहब के बारगाह में सवाल है कि ईशा की नमाजें जो कज़ा हों उनको जोहर के वक्त या मगरब के वक्त अदा कर सकते हैं, बराए करम जवाब इशारा फरमा दीजिए, जज़ाकअल्लाह खैरा।
ठीक है इंशाल्लाह, मजीद सवाल।
मेरा मुफ्ती साहब की बारगाह में ये सवाल है कि क्या ना महरम मर्द या ना महरम औरत एक दूसरे को ब्लड ट्रांसप्लांट कर सकते हैं, और दूसरा सवाल ये है कि क्या इस्लामी बहन ना महरम मर्द से अपने कान या नाक छिदवा सकती है, इस हवाले से थोड़ा रहनुमाई फरमा दे, जज़ाकअल्लाह खैरा।
ठीक है, दारुल ताल सुन्नत के प्रोग्राम का ये खासा होता है, मौजू तो आपने लिया, उसकी कुछ इब्तदाई गुफ्तगू तो होती है, लेकिन ज़ाहिर नाज़रीन के अपने सवाल कुछ तरह तरह के मसाइल होते हैं। तीन सवाल एक साथ वो हमने लिए हैं। एक तो ये है कि जब ब्लड देने का मामला आता है तो इसमें भी क्या महरम गैर महरम इस तरह के मामला का ख्याल करना होगा?
किसी भी मर्द का, अजनबी मर्द का जो ब्लड है वो किसी गैर महरम औरत को हस्ब ज़रूरत दिया जा सकता है, तो मर्द का औरत को या औरत का ब्लड मर्द को बज़रूरत दिया जाए तो शरण इसमें कोई मज़ायका नहीं है। और अगर किसी के जहन में ये आता है कि इस तरह ब्लड देने से कोई ब्लड रिलेशन हो गया, जैसे खून देने से ब्लड देने से वो बहन भाई का रिश्ता तो नहीं बन गया, जैसे हमारे आमतौर पर कहा जाता है ना खूनी रिश्ता, कि हमारा ब्लड रिलेशन है, हम दोनों भाई हैं, कज़न है, खूनी रिश्ता है, इस तरह करके भी, तो ये इस एतबार से यानी अजनबियत ख़त्म नहीं हो जाएगी, अगर वो अजनबी हैं एक दूसरे के लिए तो अजनबी ही रहेंगे।
सही,
तो ब्लड देने लेना अव्वलन तो जायज़ है, हस्ब ज़रूरत देना भी जायज़ लेना भी जायज़।
ठीक है,
लेकिन इससे किसी किस्म का रिश्ता भी कायम नहीं होता।
ये औरतें ख़वातीन जो नाक कान छिदवाने का एक सिलसिला होता है आमतौर पर तो छोटी उम्रों में होता है, लेकिन बतौर ख़ास जो इन्होंने पूछा है कि एक औरत किसी गैर महरम से ये अमल के अपना नाक या कान वगैरह छुटवाना,
किसी भी अजनबी आदमी के लिए अजनबी या औरत के जिस्म को छूना बिला ज़रूरत शरी जायज़ नहीं। तबीब को इजाज़त होती है कि वो मर्ज की जगह को छू सकता है, लेकिन उसमें भी उसकी नियत का ख्याल रखना ज़रूरी है। लेकिन जो ये जो कान छेदने का, इसी तरीके से चूड़ियाँ पहनाने का जो अमल है, ये बिला ज़रूरत शरई है। इस सूरत में एक अजनबी आदमी अजनबी औरत के नाक या कान नहीं छेद सकता, इसी तरीके से उसको चूड़ी भी नहीं पहना सकता। तो ये काम इस उम्र में अगर कोई छोटी बच्ची है तो छोटी बच्ची जो बिल्कुल ही नाबालिगा है और 9 साल से कम उम्र की है, तो फिर ऐसी सूरत में अगर किसी मर्द ने उनको छेदा है कान या नाक तो इसमें हर्ज नहीं है, लेकिन जब उम्र 9 साल की किसी लड़की की हो जाए तो अब उसका हुक्म फिर बालिगा जैसी लड़कियों जैसा होता है, तो अब अजनबी आदमी से ये काम नहीं करवा सकते।
ठीक है, और वैसे भी आमतौर पे कुछ खवातीन भी ऐसी होती हैं कि जो
एक्सपर्ट होती हैं,
बिल्कुल एक तजर्बा होता है अरसे दराज से वो इस तरह के मामला, तो ये काम बच्चियों के भी जो 9 साल और 8 साल इस उम्र में, तो ये ऐसी खवातीन से ही करवाया जाए, और डॉक्टर भी खवातीन होती हैं उनसे भी ये किया जा सकता है,
जो करना जानती हूँ
जो करना, बिल्कुल नहीं। ठीक है, एक सवाल ये था कि ईशा की नमाज कज़ा हुई रात में, तो अब ये ईशा के वक्त में ही पढ़ना ज़रूरी है या जोहर के टाइम में इनकी कज़ा हो सकती है?
किसी भी नमाज का जब वक्त गुजर गया तो उसको कहा जाता है कि ये नमाज कजा हो गई,
ठीक है।
तो कजा होने के लिए अब दोबारा उसको जो पढ़ना है तो उस दोबारा पढ़ने के लिए अगले दिन उसी नमाज का वक्त आएगा तो पढ़ेंगे, ऐसा ज़रूरी नहीं है। अगर ईशा की नमाज किसी की कजा हो गई तो अब उस नमाज को वो जोहर के वक्त में भी पढ़ सकता है, फजर के वक्त में भी पढ़ सकता है, किसी भी नमाज के वक्त में पढ़ सकता है। अलबत्ता औकात मकरूहा में, जो तीन औकात मकरूह हैं, इन औकात में नमाज कोई भी पढ़ना जायज़ नहीं है, सिवाय आज के दिन अगर किसी ने असर नहीं पढ़ी और किसी वजह से लेट हो गया और गुरूब आफ्ताब का वक्त करीब करीब आ चुका है तो वो आज की असर उसको पढ़ना ज़रूरी है। अब ये कहकर के मकरूह वक्त शुरू हो गया नहीं पढ़ रहे तो अब ये नमाज को कजा करना होगा,
ठीक है। इसको तो इस वक्त में भी पढ़ने की इजाज़त बल्कि
हुक्म है कि ये पढ़ेगा। अलबत्ता आज की असर के अलावा कोई और नमाज चाहे नफिल हो या फर्ज हो वो औकात मकरूहा में नहीं पढ़ सकते,
ठीक है। एक रिवायत के मुतालिक है इसके के नियतुल मोमिनी खैरुम मिन अमली, वो सवाल करते करते भी कुछ वो उनको कन्फ्यूजन हुई है कि ये मतलब अमल के बगैर नियत का सवाब या ये क्या है।
एक है कि नियतुल मोमिन खैरुम मिन अमली ही, इनमल आमाल बिन नियात भी कहा जाता है। तो असल ये है कि मोमिन आदमी जब कोई नियत करता है अच्छे काम की, किसी नेक काम की, तो अभी उसने वो काम शुरू नहीं किया होता, उसके नामे आमाल में सवाब का इंदराज होना शुरू हो जाता है। मिसाल के तौर पे अब कोई ये नियत कर लेता है कि मैं ईशा की नमाज बाद जमात पढ़ूंगा, और नियत का मतलब होता है पुख्ता इरादा,
ठीक है।
ये नहीं कि सिर्फ दिल में ख्याल आ गया और पढ़ूंगा नहीं पढ़ूंगा देखा जाएगा, ये नियत नहीं है। अज़म दिल पुख्ता इरादा, अब किसी का पुख्ता इरादा है कि मैं ईशा की नमाज बाद जमात पढ़ूंगा, अब वो नमाज के लिए जा रहा है, जाते हुए कोई चोट लग गई जिसकी वजह से वो जमात में शरीक होने से कासिर रह गया और उसको फिर वापसी घर आना पड़ा, ये कोई ऐसा सबब बना जिसकी वजह से वो जमात में शरीक नहीं हुआ लेकिन पुख्ता इरादा था, तो उसको नियत पर सवाब मिल जाएगा। अलबत्ता जब अमल कर रहा होगा तो अमल करने में कभी कभी रियाकारी का भी दखल होता है कि एक आदमी काम तो कर रहा है लेकिन दिखावे के लिए कर रहा है, रियाकारी पर मुश्तमिल अमल है, तो फिर इस सूरत में रियाकारी की वजह से आदमी गुनाहगार भी होता है। लेकिन एक काम की जो पुख्ता नियत थी, नियत के अंदर चूंकि एक फ़ायदा ये होता है कि अमल अगर किसी वजह से ना कर सका जबकि पुख्ता इरादा था तो आदमी को जो अमल था नेक नियत थी उस पर आदमी को सवाब मिलता है। और अच्छी अच्छी नियतों की वजह से आदमी बसा औकात अगर काम ना भी कर पाया लेकिन पुख्ता नियत होने की वजह से उसे उन कामों का अजर व सवाब भी मिल जाता है,
ठीक है। एक मैसेज के जरिए सवाल आया है कि हम इसाले सवाब करते हैं उससे बुजुर्ग खुश होते हैं, या जिसको भी इसाले सवाब किया जाता है तो उनको खुशी होती है, तो इस तौर पर इसको उर्स बतौर खास कहते हैं, ये भी कोई हिकमत है इसमें?
खुशी
ये तो है रिवायात में कि खुशी
होती तो होती है, तो नबी करीम सल्लल्लाहु तआला अलैहि वसल्लम ने इस तरह का मजमून इरशाद फरमाया है कि जब तुम में से यानी कोई फौत शुदा होता है तो उसकी हैसियत एक डूबने वाले शख्स की तरह होती है। आम मैयत का हाल यही होता है, तो अब वो इंतज़ार कर रहा होता है कि उसके दोस्त व अहबाब घर वालों की तरफ से कुछ उसको हदिया किया जाए। अब हदिया क्या होता है? वो सवाब पहुंचाया जाता है, तो जब उसे वो हदिया किया जाता है, सवाब पहुंचाया जाता है, तो वो बाकायदा सवाब एहतिमाम के साथ उसको पेश किया जाता है, तो जब उसको पेश किया जाता है तो उस पर वो खुश होता है। तो जिस बताया गया जितना की रिवायत,
बल्कि रिवायत में वो भी है ना कि उसके पड़ोस में जिसको तोहफा नहीं मिला वो गमजदा होता है, उसकी कैफियत ये होती है कि मेरे पास ये हदिया इस तरह नहीं है।
जिस तरह यानी कि हम जिंदों को कोई तोहफा पहुंचता है तो हमें उस पर खुशी होती है, हदीस में यूं मिसाल दी गई जिस तरह तुम्हें कोई तोहफा पहुंचे तुम्हें खुशी होती है, तो मैयत को भी इस तरह जब उसके घर वालों की तरफ से हदिया पहुंचता है यानी सवाब पहुंचाया जाता है तो उसे खुशी होती है। तो बहरहाल चाहे बुजुर्गाने दीन हो या कोई भी मुसलमान हो, चाहे दादा हो दादी हो नाना हो नानी हो, वालदेन में से कोई एक या दोनों वफात कर गए, भाई बहनों में से कोई रुख्सत हो गया, आस पड़ोस में रहने वाले कोई मुसलमान रुख्सत हो गए, तो उन्हें बिलखसूस इसाले सवाब में याद रखें। कोई भी अमल हम कर रहे हैं उसका इसाले सवाब कर सकते हैं। कितनी आसानी है शफीक भाई कि हमने आज जो नमाजी हैं उनके लिए तो कितना आसान है कि पाँचों नमाज पढ़ते हैं, हर नमाज के बाद अगर वो अल्लाह ताला के बारे में यूँ कहें कि या अल्लाह जो मैंने आज नमाज पढ़ी इसका सवाब نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم کو پہنچا، انبیاء کرام کو پہنچا، صحابہ کرام کو پہنچا، اور قیامت تک آنے والے سارے مسلمانوں کو پہنچا، سب کو پورا پورا ثواب پہنچے گا۔ اس پڑھنے والے کے نام اعمال خالی نہیں ہوگا، اس کو بھی ثواب ملے گا۔
فرض نمازیں، فرض تو ویسے ہی ذمہ داری بنتی ہے، فرض ہے ہم پہ، تو یہ پڑھ کے بھی سارے ثواب پڑھ
سارے ثواب کر سکتا ہے۔ فرض کا ثواب تو نفلوں سے بھی زیادہ ہوتا ہے،
ماشاء اللہ،
تو اس کا بھی سارے ثواب کیا جا سکتا ہے۔ نوافل کا بھی اہتمام کر کے سارے ثواب کیا جا سکتا ہے۔ عمومی طور پہ لوگ سمجھتے ہیں قرآن خوانی ہوگی، اسالے ثواب کے لیے اب کوئی آ ہی نہیں رہا، اسالے ثواب کیا کریں، تو بھائی آپ گھر میں بیٹھے ہیں، دو رکعت نماز پڑھ کر بھی اس کا اسالے ثواب کر سکتے ہیں۔ ہمارے اسلاف کی بھی کیا پیاری پیاری سوچیں ہوتی تھیں، وہ ان کی خواہشیں بھی کتنی پیاری ہوتی تھیں۔ حضرت ابو ہریرہ رضی اللہ تعالیٰ عنہ سے مروی ہے کہ آپ فرماتے ہیں کہ تم میں سے کوئی ہے جو مسجد اشعار جائے، وہاں پہ دو یا چار رکعت نماز پڑھے، وہ پڑھنے کے بعد کہے ہادہ لی ابی ہریرہ، کہ اس کا ثواب میں نے ابو ہریرہ کو دیا،
یعنی ابھی زندہ ہیں اور وہ اپنے ارسال ثواب کے لیے یوں کرے کہ اس کا ثواب مجھے ملے گا۔
تو اب میں آپ سے کہوں گی آپ فلاں جگہ جاؤ وہاں سے کھجوریں مجھے لا کے دینا، فلاں جگہ جا رہے ہیں وہاں کے بادام اچھے ہیں وہ لا کے دینا، تو یہ تو ایک کام ہے خرچہ کرانے والا، ٹھیک ہے، اگلا راضی ہو نہ ہو اس پہ بوجھ نہ ہو جائے، لیکن نماز پڑھنا
نماز
کے لیے بھی ثواب کا کام ہے،
یہ سب چیزیں، بلکہ ہمارے پاک علیہ السلام خود فرماتے تھے نا دعاؤں کے لیے،
لا تنسنا فی دعائکم، کہ ہمیں اپنی دعاؤں میں بھولنا مت،
بھولنا مت، صحیح بات ہے۔
تو نبی کریم صلی اللہ تعالیٰ علیہ وآلہ وسلم سے، ہمارے اسلاف سے، یعنی یہ چیزیں ثابت ہیں جس کو ہم کہیں کہ ثواب پہنچانا۔ ام المؤمنین خدیجۃ الکبریٰ رضی اللہ تعالیٰ عنہا کے وصال ظاہری کے بعد نبی کریم صلی اللہ تعالیٰ علیہ وسلم ان کی طرف سے بھی ایک مینڈھا، ایک جانور کی قربانی کیا کرتے تھے، اور اس کا گوشت بالخصوص ان کی سہیلیوں کو پہنچایا کرتے تھے۔ تو اس میں یہ ہے کہ کسی بھی عزیز کا انتقال ہوا تو ان کے جو دوست احباب ہیں ان کو بھی اسال ثواب کے اس موقع پر یاد کیا جائے۔
ماشاءاللہ، مدنی چینل کے ناظرین، عرس سے متعلق شرعی احکامات وہ یہاں پر ان کو ڈسکس کیا ہے، گفتگو کی ہے، اللہ کریم ہم سب کو اس کے مطابق عمل کی بھی توفیق عطا فرمائے، اور اعلیٰ حضرت امام اہل سنت کی تعلیمات پر، واقعی اعلیٰ حضرت امام اہل سنت آپ کی جو تصانیف ہیں، آپ کی جو کتابیں ہیں، تحریریں ہیں، اور ان کو آپ پڑھتے جائیں، ایک تو قرآن و حدیث سے متعلق ہیں، اور پھر ساتھ ساتھ اعلیٰ حضرت علیہ رحمہ کی خود وہ لکھی ہوئی جو نعتیہ دیوان، نعتیہ اشعار دہکے بخشش کی صورت میں ہیں، آدمی کو ایک طرح کے سمجھنا تو چاہیے لیکن سمجھ نہ بھی آئے، ایک ایسا ذوق شوق پیدا ہوتا ہے۔ جمیل صاحب، یہ کلام رضا کی مقبولیت ہے،
بالکل،
کہ پڑھ بس سننے میں آتے تو آدمی جھوم جاتا ہے۔
دلاتے نظیر کا فی نظرین،
جی،
مثلے تو نہ شد پیدا جانا،
جی جی۔
اب پہلا جو شعر کا، یہ جو پہلا کچھ اگلا حصہ ہی عربی میں، اس کے بعد دوسرا حصہ فارسی میں
ہے، بالکل،
جگ راج کو تاج تورے سرسو ہے، یہ ہندی زبان کا لفظ ہو گیا،
پھر اردو میں آگے،
پھر اردو میں آگے تجھ کو شہ دوسرا جانا۔ اب یہ پہلا جو شعر ہے
عربی،
اس میں تین کلمات ایسے ہیں، چار زبانیں ہیں، ان میں سے پہلی تین زبانیں وہ عام طور پہ اوپر سے ہی جاری ہوتی ہیں
کسی کو،
لیکن آپ دیکھیں گے لوگ ہینڈ فری لگا کے لم یاتی نظیر کا فی نظر یہ سن رہے ہوتے ہیں،
ایسے تھے جن کو عربی سے یہ اس طرح کوئی شغف ہی نہیں، وہ زبانیں یاد کیے ہوئے پڑھتے ہیں ان کو، ماشاءاللہ۔ تو یہ ہے، کئی کلاموں میں ایسی مقبولیت ہوتی ہے۔ قصیدہ بردہ شریف ہم پڑھتے ہیں، مولا یسلم وسلم دائمًا آبدا، بچے بچے پڑھتے ہیں الحمدللہ، اس سے عشق میں، ذوق میں بھی اضافہ ہوتا ہے۔ اللہ کریم ہم سب کو بطور خاص یہ تعلیمات رضا بھی، اور جو امام اہل سنت نے فرمایا ہے، جو تعلیمات آپ نے دی ہیں، حقیقتاً وہ اسلام کی ہی تعلیمات ہے، وہ عقائد جو آپ نے بتائے اور جن تعلیمات کو واضح کیا ہے، وہ وہی عقائد جو صحابہ کے ہیں، جو اولیاء صالحین کے ہیں، جو 1400 سال سے چلتے ہوئے آ رہے ہیں۔ اگر ان میں کہیں بگاڑ ڈالنے کی کوشش کی گئی تو وہاں اعلیٰ حضرت امام اہل سنت کی تحریریں، تصنیفیں، آپ کے کلام آتے ہیں، اور ان چیزوں کو بالکل اس شاخ پر جو ہے وہ واضح کیا۔ الحمدللہ لاکھوں کروڑوں لوگ جو اعلیٰ حضرت کی تعلیمات سے وہ فوائد حاصل کر کے الحمدللہ ایمان سلامت ہیں، عشق سلامت ہے، ذوق سلامت ہے۔ اللہ کریم ہم سب کو اس پر استقامت بھی عطا فرمائے۔ ہمارے پروگرام کا وقت اپنے اختتام کو پہنچا ہے، مدنی چینل دیکھتے رہیے، مدنی چینل کا ساتھ بھی دیتے رہیں، اللہ عمل کی توفیق دے، آمین بجاہ نبی صلی اللہ علیہ وسلم۔
جانے مسائل تو علماء سے پوچھے، یہ حکم مبین ہم کو رب سے ملا ہے، چلو پوچھ کیسے جیے زندگی کو، چلو پوچھ لے کو کس میں رب کی